यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। कानूनी शासनको प्रत्याभूतिका लागि न्याय निरूपण, अनुसन्धान र अभियोजन गर्ने संस्थाहरू स्वच्छ र जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। रक्षा मन्त्री मानवीर राई नेतृत्वको टोलीद्वारा हिजो 81 सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिकास्थित थामे गाउँमा आएको बाढ़ीका सम्बन्धमा स्थलगत जानकारी। दुईवटा पोखरी फुटेर बाढ़ी आएको टोलीको निष्कर्ष। ऊर्जा क्षेत्रको समस्या समाधानका लागि सम्बद्ध सबै मिलेर अघि बढ़नुपर्ने ऊर्जा मन्त्री दीपक खड्काको भनाई। र मंकीपक्स भाइरस विरूद्ध खोपको उत्पादन बढ़ाउन उत्पादकहरूलाई विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्याण्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनको सफल कार्यान्वयनका लागि नागरिकलाई सचेत र जागरूक बनाउँदै अगाडि बढ़नु आवश्यक रहेको बताउनु भएको छ। मुलुकी संहिता दिवस 2081 अवसरमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अपराधी मनोवृत्ति निरुत्साहित गर्न नागरिकमा नैतिक चेतना र जागरण ल्याउन आवश्यक रहेको बताउनुभयो।
नैतिक बन्धन, सांस्कृतिक बन्धन, हाम्रा सामाजिक बन्धन, वाचा बन्धन, लिखतका बन्धन, अनेक चिज यस्ता बन्धनहरूलाई पनि प्रमोट गर्नुपर्ने आवश्यकता म देख्छु। र यो शिक्षा, मनोवैज्ञानिक उपचार लगायतका प्रश्नहरू मार्फत यसो नगर्दाखेरि हामी जति कानूनमा संशोधन गरौं, जेसुकै गरौं, फेरि समस्या जति जेल बनाए पनि नपुग्ने जस्तो अवस्था बन्न सक्छ। तसर्थ हामीले यतापट्टि जनचेतनाको अभिवृद्धि तर्फ अपराधी मनोवृत्तिको घटोत्तरी र त्यसको निर्मूलन तर्फ ध्यान जानुपर्ने जरुरी देख्छु।
प्रधानमन्त्री ओलीले जनतामा कानूनी शासनको प्रत्याभूति दिलाउन अपराधको अनुसन्धान, अभियोजन र न्याय निरूपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनु पर्नेमा जोड़ दिनुभयो। दक्षिण एशियामा कानून र संविधान निर्माण जस्ता विषयमा नेपाल अगाडि रहेको सन्दर्भ उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाली समाजलाई एउटा न्यायसम्मत समाजका रूपमा विकास र संचालन गर्न सरकार लागिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रमा जनता सार्वभौम सत्ता सम्पन्न हुने भएकाले सामूहिक रूपमा पहल भएमा संसदले संविधान संशोधन गर्न सक्ने पनि स्पष्ट पार्नुभयो। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादा क्रम अनुसारका तलबमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ़ने भएकाले निर्णय गर्न असुविधा भएको पनि उल्लेख गर्नुभयो। अदालतको फैसला सुन्दा शुरूमा आफूलाई पनि सबै कर्मचारीमा न्याय मिल्ने भयो भन्ने लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले राज्यको कोषको वास्तविक अवस्था हेरेर निर्णय गर्न खोज्दा नसकिने अवस्था देखिएको प्रश्न पार्नुभयो। कार्यक्रममा प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले मुलुकी संहिता र अन्य प्रचलित कानूनहरूमा कतिपय सन्दर्भमा दोहोरोपना देखिने गरेको उल्लेख गर्नुहुँदै त्यसलाई समयानुकूल परिमार्जन गरी एकरूपता ल्याउनु पर्ने बताउनुभयो।
समय सापेक्ष आधुनिक कानूनको आवश्यकता महसुस भएर नै यी कानूनहरू निर्माण भएका हुन् भन्ने मलाई लाग्दछ। न्याय र कानूनको क्षेत्रमा विकसित नवीनतम अवधारणा तथा विधिशास्त्रीय मान्यतालाई संहिताहरूले आत्मसात गरेको छ। कानूनको परीक्षण त्यसको प्रयोग अभ्यासबाट नै हुने हो। संहिताहरूको बीचमा एकरूपता र प्रचलित कानूनहरूसँगको सामञ्जस्यताको दृष्टिकोणबाट संहितामा मिलाउनु पर्ने विषयहरू थिए र अझै पनि हुन सक्दछन्। साथै संहिताहरूमा समय सापेक्ष छात्रता, गलतीशीलता कायम गर्न सुधार वा परिवर्तनको आवश्यकता पर्दछ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले मुलुकी संहिताले न्याय सम्पादनलाई आधुनिक र वैज्ञानिक बनाएकाले यसको सफल र सही कार्यान्वयन गरेर जनतामा विधिको शासनको अनुभूति दिनुपर्ने बताउनुभयो।
व्यक्तिको व्यवहार आचरण आर्थिक हित सामाजिक सांस्कृतिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न जात जाति सम्प्रदाय बीच सुसम्बन्ध तथा शान्ति कायम गर्न फौजदारी कसुर निवारण र नियन्त्रण गर्न यी कानूनहरूले उल्लेख गरेको भूमिका निर्वाह गरेको अवस्था छ। कानून जहिले पनि गतिशील हुन्छ, समाजको आवश्यकता अनुसार यसमा परिमार्जन तथा सुधार गर्दै जानुपर्ने हुन्छ। विगत 6 वर्षको अवधिमा पनि हामीले यी संहितामा संशोधन गर्दै समाजको आवश्यकतालाई सम्बोधन गर्ने प्रयत्न गरेका छौं।
यस्तै कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले समय सान्दर्भिक कानूनको आवश्यकता रहेको र त्यसका लागि सम्बद्ध पक्षहरूले पहल गर्नु जरूरी रहेको बताउनुभयो। नेपालमा 2075 भदौ 1 गतेबाट विभिन्न संहिता कानूनहरू लागू भएको सन्दर्भमा हरेक वर्षको भदौ 1 गतेलाई मुलुकी संहिता दिवसका रूपमा मनाइने गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका समस्या आपसी सम्वादबाट समाधान गर्नुपर्ने बताउनु भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको 23 राष्ट्रिय परिषद बैठकमा प्रधानमन्त्री ओलीले पढ़ाउने दायित्वसँगै नेपालको राजनीतिक परिवर्तनमा पनि शिक्षकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। अघिल्लो सरकारले शिक्षकहरूलाई राजनीति गरेको आरोप लगाएर दबावमा राखेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब अवस्था फेरिएकाले ढुक्कका साथ शिक्षण र समाजको जागरणमा लाग्न आग्रह गर्नुभयो। उहाँले शिक्षा सम्बन्धी र कर्मचारी सम्बन्धी ऐन नियमलाई आपसी सम्वादबाट समयानुकूल सुधारका लागि सरकार तत्पर रहेको जनाउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा केही जानकारी आदान प्रदान, राजनीतिक विमर्श, सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा छलफल भएको सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो श्रृंखलाको ग्लोबल साउथ समिटको उद्घाटन सत्रलाई आज भर्चुअल रूपमा सम्बोधन गर्नुभएको छ। यस क्षेत्रका करिब 15 राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई शुरू गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो। हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौं जसले सबैलाई लाभ दिनेछ, प्रधानमन्त्री ओलीले भन्नुभएको छ। रक्षा मन्त्री मानवीर राईको नेतृत्वको अध्ययन टोलीले आज सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लामु गाउँपालिका 5 स्थित थामे खोलामा हिजो आएको बाढ़ीको विषयमा स्थलगत जानकारी लिएको छ। बाढ़ी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न गएको टोलीले थामे गाउँमाथि रहेको दुईवटा पोखरी फुटेर थामे खोला र दूधकोशी नदीमा पानीको बहाव बढ़ेर आएको निष्कर्ष निकालेको छ। अध्ययन टोलीले अझै दुईवटा पोखरी उच्च जोखिममा रहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी देवी पाण्डे ले साना 5 ताल मध्ये 2 ताल फुटेको र अरू 2 उच्च जोखिममा रहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार अहिले नदीमा पानीको बहाव कम भएको छ। बाढ़ीले खुम्बु पासाङ लामु 5 थामेमा एउटा स्वास्थ्य क्लिनिक, एउटा विद्यालय सहित 20 घर बगाएको थियो। बाढ़ीले स्थानीय विद्युत आयोजनाको विद्युत गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएको छ। खुम्बु पासाङ लामु 3 फागदिङदेखि नाम्चे जामे क्षेत्रमा करिब 200 मिटर पदमार्ग कटान गरेको छ। आज जिल्ला विपद व्यवस्थापन कोषबाट पीड़ित परिवारलाई प्रति परिवार 15,000 दरले 13 परिवारलाई राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले मुलुकको ऊर्जा क्षेत्रका समस्या समाधान गर्न सरोकार भएका निकाय एक आपसमा मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणको 39 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री खड्काले ऊर्जा क्षेत्रको थप विकासका लागि साझा सहकार्यको आवश्यकता उल्याउँदै नीति तथा कार्यक्रमलाई व्यवहारिक बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले ट्रंक र डेडिकेटेड लाइन मार्फत बापत उद्योगी तथा व्यवसायीले प्रयोग गरेको बिजुली बापतको रकम तिर्नै पर्ने बताउनुभयो। ऊर्जा मन्त्री खड्काले प्रसारण लाइनको अभावमा रसुवागढ़ी जलविद्युत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या भएको तथा मध्य बोटे कोशीको अवस्था पनि उस्तै रहेको बताउनुहुँदै तत्काल प्रसारण लाइन निर्माण सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङले विद्युत खपत वृद्धिका लागि देशव्यापी रूपमा विद्युतीय सवारी साधनको प्रयोग बढ़ाउनुपर्ने बताउनुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको उत्पादन प्रसारण र वितरण संरचना निर्माण गरी आम उपभोक्तालाई नियमित भरपर्दो र सर्वसुलभ रूपमा विद्युत सेवा प्रदान गर्न प्राधिकरण क्रियाशील रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला दिनमा पार्टीभित्रको बहसले पार्टीलाई झनै एकताबद्ध बनाएको बताउनु भएको छ। पार्टी सम्बद्ध रूकुम पश्चिम काठमाण्डौ सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टी स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित रूपमा राख्नुभएको मत फरक मत नभएकाले त्यसलाई केन्द्रीय समितिको दस्तावेजमा समावेश गरिने बताउनुभयो। माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी आन्दोलन नेतृत्व र जनताका पक्षमा काम गरेको बताउनुभयो। सरकारले मनसूनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो पीड़ितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसूनपछिको अहिलेसम्म 13 जिल्लाका विपद व्यवस्थापन कोषमा 1,76,00,000 पठाइसकिएको छ। मनसून प्रभावित परिवारका लागि तत्काल राहत स्वरूप 15,000-20,000 रूपियाँ पनि सहयोग गरिएको प्राधिकरणले जनाएको छ। यस वर्ष मनसूनी विपदमा परेर 176 जनाको मृत्यु र 3,000 बढ़ी परिवार प्रभावित भएका छन्। सुक्खा पहिरो जाँदा आज बिहानदेखि अवरूद्ध अर्नीको राजमार्ग 4 घण्टापछि खुलेको छ। राजमार्ग अन्तर्गत काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका 8 स्थित 53 किलो भन्ने स्थानमा पहिरो खस्दा आज बिहान 6 बजेदेखि सड़क अवरूद्ध भएको थियो। प्रहरी चौकी पाँचखालका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक विष्णु फुयालले पहिरो पछ्याएर सड़क खुलाइएको बताउनुभयो। जेठो पर्वका रूपमा मनाउने गरिएको ओल्के पर्व आज सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासका साथ मनाइएको छ। भदौ संक्रान्ति अर्थात 1 गतेका दिन मनाइने ओल्के भन्नाले कोसेली अर्थात उपहार भन्ने बुझिन्छ। आजका दिन बिहानै नुहाई धुवाई गरी आफ्ना इष्टमित्र आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रूपमा दूध दही पिडालुको कलिला पात अर्थात गाभा फलफूल आदि दिएर सम्मान गर्ने परम्परा रहिआएको छ। मौलिक पर्वका रूपमा रहेको यस पर्वमा विभिन्न प्रकारका स्थानीय खानाका परिकार पकाएर खाने र खुवाउने चलन छ। घर परिवारका सदस्य एकसाथ बसेर मिठो मसिनो खाई रमाइलो गरिन्छ। क्यानाडा स्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिक सत्रको शुरूआत हुन लागेकाले अध्ययनका लागि क्यानाडा जाने तयारी गरिरहेका नेपाली विद्यार्थीहरूलाई राम्ररी अध्ययन गरेर मात्र क्यानाडाको तयारी गर्न सुझाव दिएको छ। आफूले अध्ययन गर्ने कलेज, अध्ययन गर्ने विषय, लाग्ने खर्च, कलेज रहेको शहर आदिबारे पर्याप्त खोजी गरी बुझेर जाँदा कम समस्या बेहोर्नुपर्ने उल्लेख गर्दै दूतावासले अवास्तविक, अपर्याप्त र अतिरञ्जित प्रचार प्रसारमा मात्र भर गरेर पूर्ण तयारी नगर्दा विद्यार्थीले विभिन्न समस्या बेहोर्नु परेको यथार्थलाई राम्ररी ध्यान दिन आग्रह गरेको छ। त्यसै गरी अध्ययनका लागि क्यानाडा जानु अघि पूर्व क्यानाडामा रहेका आफन्त इष्टमित्र साथीहरू पूर्व विद्यार्थीका सोशल मीडिया नेटवर्क सम्बन्धित शहरमा गैरावासीय नेपाली संगठन लगायत बुझी पूर्व जानकारी लिएर जाँदा सहज हुने दूतावासले सुझाव दिएको छ। पहाड़ी जिल्ला भोजपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसको केन्द्रीय पुस्तकालयसँग पहुँच पुगेको छ। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालय र भोजपुर बहुमुखी क्याम्पसको सहकार्यमा प्राध्यापक, कर्मचारी र विद्यार्थीका लागि ई लाइब्रेरी व्यवस्थापन, सञ्चालन लगायतका विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएसँगै केन्द्रीय पुस्तकालयमा भोजपुर क्याम्पसको पनि पहुँच पुगेको हो। भोजपुरबाट संवाददाता निरज कोइरालाको रिपोर्ट।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय र भोजपुर बहुमुखी क्याम्पसको सहकार्यमा ई लाइब्रेरी व्यवस्थापन सञ्चालन बौद्धिक चोरी नियन्त्रण लगायतका विषयमा चार दिने प्रशिक्षण भएसँगै केन्द्रीय पुस्तकालयमा भोजपुर क्याम्पसको पनि पहुँच पुगेको केन्द्रीय पुस्तकालयका प्रमुख सागर राज सुवेदीले बताउनुभयो।
यो चार दिनमा जुन एक्टिभिटिजहरू गर्यौं त्यो एक्टिभिटिजबाट उहाँहरू साह्रै उत्साहित हुनुभएको छ। उहाँहरूलाई ई रिसोर्सेस प्रयोग गर्ने एउटा हुडुडी नै जागेको छ।
सञ्चालन भएको प्रशिक्षणले शैक्षिक गुणस्तरीयतामा अभिवृद्धि गर्दै आधुनिक प्रविधिमा पहुँच पुग्ने भोजपुर बहुमुखी क्याम्पसका प्रमुख भुलानाथ राईले बताउनुभयो।
म्यानुअल पुस्तकालयलाई अहिलेको पछिल्लो लाइब्रेरी साइन्स अन्तर्गत चाहिँ व्यवस्थापन गर्ने, त्यस पछाडि यसलाई ई लाइब्रेरीमा चाहिँ डेभलप गर्ने र ई लाइब्रेरीलाई डेभलप गरिसके पछाडि अनि हाम्रो यहाँको शिक्षक कर्मचारी विद्यार्थीलाई चाहिँ त्यो ई लाइब्रेरी इन्जोय गराउनको लागि चार दिने हामीले यो पुस्तकालय व्यवस्थापन अनलाइन अफलाइन सम्बन्धी कार्यशाला गोष्ठी हामीले सम्पन्न गरेका छौँ।
क्याम्पसका प्राध्यापक शक्तिराज राईले ई लाइब्रेरीको पहुँचले अबका दिनमा घरमै काम गर्दै पढ्ने अवसर विद्यार्थीले पाएको बताउनुभयो।
ई लाइब्रेरी अन्तर्गत चाहिँ ग्याजेट भयो भने, मोबाइल भयो भने, ल्यापटप, ट्याब्लेट, त्यस्तै गरी यी सामग्रीहरू प्रयोग गरेर जुनै सुकै अवस्थामा पनि जहाँ पनि बसेर पढ्न सक्ने।
भोजपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपछि पुस्तकालय व्यवस्थापनमा समेत सहजता थपिएको क्याम्पसका पुस्तकालय फाँट प्रमुख भीमप्रसाद राईले बताउनुभयो।
जति हामीले सिकेका छौँ अहिले त्यो आधारमा चाहिँ हामीले सेवा दिन सक्छौ भन्ने कन्फिडेन्स छ।
भोजपुर बहुमुखी क्याम्पसले आगामी दिनमा प्रविधिको प्रयोग गर्दै शैक्षिक अभिवृद्धि गर्न सकोस्। निरोज कोइराला, रेडियो नेपाल, भोजपुर।
अब अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले शुक्रबार मंकी पक्स भाइरसको थप खतरनाक भेरिएन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढ़ाउन उत्पादकहरूलाई आग्रह गरेको छ। डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोबाट शुरू भएर अन्य देशमा फैलिएपछि मंकी पक्सलाई बुधबार दुई वर्षमा दोस्रो पटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। डब्ल्यूएचओले खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको देशलाई वितरण गर्न आग्रह गरिरहेको छ। डब्ल्यूएचओले सन् 2022 पनि 70 भन्दा बढ़ी देशमा फैलिएपछि मंकी पक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपतकाल घोषणा गरेको थियो। प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकोमा डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम ग्रेभेयससले जोड़ दिनुभएको छ। भारतीय चिकित्सकहरूले आज राष्ट्रव्यापी विरोध र हड़ताल गरेका छन्। पूर्वी शहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्त 9 31 वर्षीय डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि चिकित्सकहरूले देशव्यापी विरोध प्रदर्शन शुरू गरेका हुन्। स्वास्थ्य कर्मीहरूले हड़तालको नेतृत्व गरेका छन् भने दोषीलाई कार्यवाहीको माग गर्दै 10,000 सर्वसाधारण पनि हड़तालमा सहभागी भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा युद्ध विराम गर्ने सम्बन्धी छलफल पहिले भन्दा सहमति नजिक पुगेको बताउनु भएको छ। पछिल्ला चरणका वार्ता थप सकारात्मक रहेको र युद्ध विरामको सहमतिलाई पूर्णता दिने प्रयास स्वरूप आफूले विदेश मन्त्री एन्टोनी ब्लिंकेनलाई शनिबार इजरायल पठाउन लागेको राष्ट्रपति बाइडेनलाई उद्धृत गर्दै प्रसारण संस्था बीबीसीले जनाएको छ। हमास नेता इस्माइल हानियाको तेहरानमा भएको हत्यापछि इरानले इजरायलमाथि गर्न सक्ने सम्भावित आक्रमणको हल्लाको बीच राष्ट्रपति बाइडेनले मध्यपूर्वका सम्बद्ध पक्षलाई चेतावनी समेत दिनुभएको छ। मध्यस्थकर्ता राष्ट्रहरू कतार, इजिप्ट र अमेरिकाको दोहामा शुक्रबार बसेको वार्ता रोकिए पनि इजिप्टको राजधानी कायरोमा बस्ने अर्को चरणको वार्ताले युद्ध विरामको प्रयासलाई पूर्णता दिने विश्वास गरिएको छ। थाइल्याण्डका राजाद्वारा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आम माफी दिइएको छ। राजा महावजिरा लोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आम माफी दिएका हजारौं व्यक्तिमध्ये 75 वर्षीय धनाढ्य पूर्व प्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ। थाक्सिन 15 वर्षको आम निर्वाचनपछि झण्डै एक वर्ष अघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरूपयोग गरेको अभियोगमा 8 वर्षको जेल सजाय सुनाइएको थियो। अब आर्थिक समाचार भुवनाचार्यबाट।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारी खर्चभन्दा राजस्व संकलन दोब्बर बढ़ी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा 40,20,76,00,000 बराबर बजेट खर्च हुँदा 96,95,71,00,000 बराबर राजस्व संकलन भएको छ। चालू आर्थिक वर्षको पहिलो महिनाको सरकारी खर्च वार्षिक लक्ष्यको 2.16% र आमदानी 6.59% बराबर भएको छ। एक महिनामा चालूतर्फ 12,38,22,00,000 अर्थात वार्षिक लक्ष्यको 1.09% र पुँजीगत तर्फ 8,55,48,00,000 2.43% बराबर रहेको छ। त्यस्तै पुँजीगत तर्फ वार्षिक लक्ष्यको 5.25% बराबर खर्च भएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 14,71,62,95,00,000 बराबर राजस्व उठाउने लक्ष्य लिएको छ। वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि निक्षेपको ब्याज दर थप घटाएका छन्। 20 वाणिज्य ब्याङ्कहरूले सार्वजनिक गरेको ब्याज दर सूचना अनुसार प्राइम कमर्सियल ब्याङ्कले व्यक्तिगत मुद्दती निक्षेपको ब्याज दर बढ़ाएको छ भने 7 ब्याङ्कले स्थिर राखेका छन्। 12 ब्याङ्कहरूले निक्षेपको ब्याज दर घटाएका छन् जसले गर्दा औसत ब्याज दर पनि घटेको छ। साउन महिनामा व्यक्तिगत निक्षेपमा 20 वाणिज्य ब्याङ्कहरूको अधिकतम औसत ब्याज दर 6.73% रहेकोमा भदौमा यो घटेर 6.54% झरेको छ। ब्याङ्कहरूमा लगानी योग्य रकम पर्याप्त हुनु, चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत नीतिगत दर 5.5%-5% झर्नु, ब्याज दर कोरिडोरको माथिल्लो सीमा 7%-6.5% झर्नु जस्ता कारणले भदौका लागि समेत ब्याङ्कहरूको ब्याज दर घटाउन बल पुगेको छ। अर्थ मन्त्रालयले 100 दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघले सकारात्मक भन्दै स्वागत गरेको छ। महासंघले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग गर्दै आएको थियो। महासंघले सरकार समक्ष आयोग गठन गर्न माग गर्दै आएको थियो। महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएकोमा महासंघले सरकारप्रति आभार व्यक्त गरेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उल्लेख गर्नुभयो। नेपाल विद्युत प्राधिकरणले आफ्ना सहायक तथा सम्बद्ध कम्पनीमा थप 56 अर्ब भन्दा बढी लगानी गरेको जनाएको छ। प्राधिकरणले कुल सम्पत्ति गुणात्मक रूपले वृद्धि भई 2,11,00,000,000 बढेर 6,32,00,000,000 पुगेको जनाएको छ। नेपाल विद्युत प्राधिकरणले शनिबार आयोजित वार्षिकोत्सव समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म नेपाल विद्युत प्राधिकरणका उपभोक्ताको संख्या 54,60,000 पुगेको जानकारी दिनुभयो। सामुदायिक ग्रामीण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका 4,75,000 ग्राहक रहेका छन् भने राष्ट्रिय ग्रिडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहकको संख्या 59,35,000 पुगेको प्राधिकरणले जनाएको छ। हाल मुलुकभरका करिब 99% नागरिकहरूमा विद्युत सेवा पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यस अवसरमा जानकारी दिनुभयो। प्राधिकरणले गत आर्थिक वर्षमा 13 अर्ब नाफा गरेको छ भने कुल संचित नाफा 47 अर्ब बराबर पुगेको छ। प्राधिकरणले विद्युत उत्पादन प्रसारण र वितरणका विभिन्न आयोजनाहरूमा 1 खर्ब भन्दा बढी लगानी पुगेको छ। कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भर बनाउने उद्देश्यले 6 वर्ष यता विभिन्न कृषि परियोजनाहरू सञ्चालनमा ल्याइएको छ। सङ्खुवा सभा र भोजपुरका 2 जिल्ला समेटेर अलैची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाई कार्यक्रम कार्यान्वयन गरिएको हो। परियोजना अन्तर्गत सङ्खुवा सभाका 10 र भोजपुरका 6 स्थानीय तहमा कार्यक्रम लागू गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई सङ्खुवा सभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो। अलैची सुपर जोन तर्फ 2,313 हेक्टरमा र सुन्तला सुपर जोन तर्फ 687 हेक्टरमा कार्यक्रम लागू गरिएको छ।
अब खेल समाचार।
दक्षिण एसियाली राष्ट्रहरूबीच हुने 20 वर्ष मुनिको U20 पुरूष साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता आइतबारदेखि शुरू हुँदैछ। सातदो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने उद्घाटन खेलमा नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन्। नेपाल र श्रीलंका बीचको खेल आइतबार दिउँसो 3 बजे हुनेछ। कप्तान कुशल देवालले यसपटक समूह सक्षम र बलियो रहेकाले आफूहरू मानसिक रूपमा पनि तयार रहेको बताउनुभयो। सन् 2015 नेपालबाट शुरू भएको सो च्याम्पियनशीपको पहिलो संस्करण एन्फा कम्प्लेक्समा खेलाइएको थियो। उक्त प्रतियोगितामा नेपालले फाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो। नेपालले साफ U20 च्याम्पियनशीप आयोजना गर्न लागेको यो 4थो पटक हो। यसअघि नेपालले पहिलो संस्करण सहित सन् 2019 तेस्रो र 2023 5औं संस्करण आयोजना गरेको थियो। अहिलेसम्म 5 संस्करण आयोजना हुँदा नेपाल 2 पटक विजेता र 2 पटक सेमी फाइनल पुगेको छ। 1 पटक समूह चरणबाटै बाहिरिएको इतिहास रहेको छ। नेपाली टोलीमा कप्तान कुशल देउवासँगै जियारत शेख, क्रिसल मोक्तान, विशाल केसी, सीमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिमसिना, अविनाश सेङतान, जनप्रकाश बम, लच्छु थापा र मदन पौडेल छन्। त्यसैगरी राम थापा, समीन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुंवर, अनिल बमजन, समीर तामाङ, निराजन धामी र रोहन खड्की छन्। नेपालले आईसीसी 19 वर्ष मुनि यू 19 क्रिकेट विश्वकप एसिया छनौट 2025 आयोजना गर्ने भएको छ। आगामी अप्रेल 12 देखि 21 तारीकसम्म हुने सो छनौट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार छनौट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन्। छनौट खेलमा विजयी हुने टोलीले सन् 2026 आयोजना हुने आईसीसी U19 पुरूष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आगामी 24 घण्टामा देशभर बदलिरहे। केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.9 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 1.7 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 13.6 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 11.4 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 1.9 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 36.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानूनी शासनको प्रत्याभूतिका लागि न्याय निरूपण, अनुसन्धान र अभियोजन गर्ने संस्थाहरू स्वच्छ र जिम्मेवार हुनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। रक्षा मन्त्री मानवीर राई नेतृत्वको टोलीद्वारा हिजो 81 सोलुखुम्बुको खुम्बु पासाङ लामु गाउँपालिका स्थित थामे गाउँमा आएको बाढ़ीका सम्बन्धमा स्थलगत जानकारी। दुईवटा पोखरी फुटेर बाढ़ी आएको टोलीको निष्कर्ष। ऊर्जा क्षेत्रको समस्या समाधानका लागि सम्बद्ध सबै मिलेर अघि बढ़नुपर्ने ऊर्जा मन्त्री दीपक खड्काको भनाई। र मंकीपक्स भाइरस विरूद्ध खोपको उत्पादन बढ़ाउन उत्पादकहरूलाई विश्व स्वास्थ्य संगठन WHO को आग्रह। इसका साथ ही साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।